नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। गाड़ी किनबेचको कुम्भ मेला भनेर चिनिने नाडा अटोसो 2017 काठमाडौँको भ्रिकुटी मण्डपमा चलिरहेको छ। 18 गतेसम्म चल्ने मेलामा हुन्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाटसन लगायतका 16 ब्रान्डका चार पाङ्रे तथा बजाज, यामाहा, हिरो, होन्डा, टीभीएस, केटीएम लगायत 19 ब्रान्डका 2 पाङ्रे सवारी साधन प्रदर्शनीमा राखिएका छन्। यस्तै टाटा, अशोक लेल्यान्ड, महिन्द्रा लगायतका 6 ब्रान्डका हेभी कमर्सियल गाड़ी पनि प्रदर्शनीमा राखिएको छ। सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स र लुब्रिकेन्ट्सका स्टलहरू पनि राखिएका छन्। यसै सन्दर्भमा हामीले अटोमोबाइल डिलर्स एसोसिएशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठसँग कुराकानी गरेका छौं। वर्षेनी दशैंको पूर्व सन्ध्यामा अर्थात लगभग 1 महिना अगाडि यसै गरी नाडा अटोसो गर्दै आउनु भएको छ। विगतका वर्षहरूको नाडा अटोसो र यस वर्षको नाडा अटोसो के फरक छ, के छन् यसका विशेषता?
अब विगतको भन्दा यो वर्ष चाहिँ नि नाडा अटोसो विस्तृतता र भव्यता बढेको छ। यहाँले हेर्न सक्नुहुन्छ, अब उद्घाटन भइसकेको छ। भव्यतामा यहाँ चाहिँ नि जुन स्टलहरू बनाएको छ, जुन चाहिँ अटो व्यवसायीहरूले आफ्नो प्रडक्ट प्रेजेन्टेसन गरेको छ, पहिलेको भन्दा राम्रो छ। होइन, विस्तृतमा म के भन्छु भने पहिलाको भन्दा चाहिँ नि तपाईँको पार्टिसिपेन्ट बढेको छ। यो पार्टिसिपेसन हुने चाहिँ नि 15-20 चाहिँ नि व्यवसायहरूलाई हामीले स्टल दिन सकेनौँ। होइन, यो हिसाबले चाहिँ नाडाको विस्तृतता भव्यता झन् बढ्दै गएको छ। अब तपाईँको अर्को पार्टमा हेऱ्यो भने चाहिँ नि आम जनमानसले चाहिँ नि मोच अवेटेड चाहिँ नि यो चाहिँ नि बिजनेस चाहिँ सो हो। यो आजभन्दा चाहिँ 15-20 दिन महिना दिन अघिदेखि नै म पनि कहीँ जाँदाखेरि आफ्ना चाहिँ नि इष्टमित्र साथीभाइहरू भेट्दाखेरि अथवा विभिन्न सामाजिक कार्यहरूमा कहीँ भेट्दाखेरि नाडा अटोसो कहिले आउँदैछ तपाईँको भन्ने कुराहरूका कौतुकताका साथ उहाँहरू बसिरहेको स्थितिहरू देखेको छौँ हामीले। त्यसले हेर्दाखेरि चाहिँ नाडा अटोसोको जुन विस्तृतता भव्यता यो चाहिँ नि बढेर गइरहेको चाहिँ स्थिति चाहिँ छ।
नाडा अटोसोमा सहभागी हुनका लागि, भाग लिनका लागि, स्टल राख्नका लागि अटो व्यवसायहरू उत्साहित मात्र भएका हुन् अथवा समग्रमा अटो व्यवसाय नै बढेका हुन्?
यस्तो नाडा अटो सोमा चाहिँ नि भाग लिन उत्साहित त एकदमै भएको छ। होइन, त्यो भएर चाहिँ नि यहाँ चाहिँ नि जुन उत्साहका साथ चाहिँ नि सहभागी भएको छ, यो उत्साहको चाहिँ लहर त यहाँ यो अहिले स्टलहरू देख्दाखेरि यहाँहरूले देख्न सक्नुहुन्छ। होइन, तर अटोमोबाइल व्यवसाय पनि बढिरहेको छ। विश्वमा भएको सम्पूर्ण विभिन्न मोडलको नयाँ नयाँ हिजो यहाँ नआएका चाहिँ नि मोडलका गाडीहरू यहाँ आउँदै आइरहेको छन्। होइन, तपाईँको चाहिँ विभिन्न कम्पनीले नयाँ लन्चिङहरू गरिरहेको छ, आज गरेको छ, थुप्रै चाहिँ मोडलहरू अनबिल भएको छ। यो हिसाबले पनि हेर्दाखेरि चाहिँ यो व्यवसाय पनि बढेको छ, भव्यता पनि बढेको छ, चाहना पनि बढेको छ स्थिति छ।
के छन् त्यस्ता नयाँ यसपटक नेपालमा भित्रिएका, नेपालका लागि नयाँ तर अरू देशका लागि चाहिँ पुराना या त समग्रमा त्यस्ता नयाँ नै?
अब यसमा मैले ठ्याक्कै भन्न सकिनँ। अहिले मैले पनि मन्त्रीज्यूसँग चाहिँ साथसाथमा चाहिँ नि एउटा चाहिँ अनबिल गरेर सँगै हिँडेँ, त्यहाँ चाहिँ गाडी छोपेर राखेको थिएँ, त्यो गाडीहरूलाई अनबिल गरेँ। तर मैले यो ठ्याक्कै भन्न सक्ने स्थिति चाहिँ अहिले भएन। मलाई एउटा याद छ, चाहिँ नि ह्युन्डाईको स्टलमा थियो, तपाईँको टाटाको स्टलमा थियो, त्यस्तै चाहिँ नि हाम्रो चाहिँ नि केही गाडीहरू यो कमर्सियल भेहिकलमा पनि 1-2 थियो, तपाईँको अरू चाहिँ नि भोक्सवागनकोमा थियो, तपाईँको चाहिँ नि यतापट्टि पुजो गाडी नयाँ आएको छ देखिन्छ, तर धेरै नयाँ लन्चिङहरू चाहिँ भएको छ।
नेपालमा बढ्दै गरेको सडकहरू, विस्तार हुँदै गरेका सडकले अटोमोबाइल व्यवसायको सम्भावना कस्तो देख्नुहुन्छ?
अब यसो देख्छ, नेपालमा चाहिँ नि आजको दिनमा होइन जुन छ चाहिँ नि सडक विस्तारमा सरकारले लगानी गरेको छ, निश्चय पनि स्वागतयोग्य छ। तर जस्तो केही सहरहरूमा चाहिँ नि बिस्तारै चाहिँ नि समस्या हुँदै गएको छ, त्यहाँ चाहिँ इन्फ्रास्ट्रक्चरको अभाव हुँदै गएको छ। भनौँ भने काठमाडौँको स्थिति चाहिँ नि के भने नि सडक चाहिँ एकदम साँगुरो हुँदै गएको छ। 20 वर्ष अगाडि भएको सडकको जुन चाहिँ नि स्थिति थियो, होइन, सडकको जुन चाहिँ नि एउटा सङ्ख्या थियो, त्यो संख्या चाहिँ नि आज 20 वर्षपछि आउँदाखेरि सिंगल डिजिटमा वृद्धि भएको छ। वेयरएज जनसंख्या चाहिँ नि 20 वर्ष अगाडि चाहिँ 10 लाख भन्दा कम थियो भने अहिले 80 लाखको हारारीमा पुगेको छ। जनसंख्याको वृद्धिसँगै काठमाडौँमा विशेष गरी काठमाडौँमा चाहिँ नि सडक चाहिँ नि तपाईँको चाहिँ नि वृद्धि नभएको, जनसंख्याको वृद्धिसँगै सवारी साधन वृद्धिमा चाहिँ सडक वृद्धि नभएको, पब्लिक ट्रान्सपोर्टको व्यवस्था चाहिँ उचित होइन उपयुक्त सुरक्षित भरपर्दो नभएको, यो अवस्थाले गर्दाखेरि सवारी साधन जनता चाहिँ नि इन्डिभिजुअल भेहिकलमा चाहिँ रिलाइ हुनुपर्ने स्थितिहरू आयो। तर सरकारले चाहिँ नि सडक व्यवस्थापन गर्नु पर्थ्यो, सडकको चाहिँ नि तपाईँको वृद्धि गर्नेतिर लाग्नु पर्थ्यो, सडकमा लगानी गर्नुपर्थ्यो, यहाँनिर चाहिँ चुकेको जस्तो देखिन्छ। र अब चाहिँ स्थानीय सरकार भनौँ न नगरपालिका चाहिँ आएको छ, महानगरपालिका आएको छ काठमाडौँमा, यो महानगरपालिकाले चाहिँ तपाईँको चाहिँ नि निश्चय पनि यसमा ध्यान दिनुपर्छ कि अब काठमाडौँको सडक चाहिँ नि तपाईँको चाहिँ यो वृद्धि गरिदिनुपर्छ, यहाँ चाहिँ फ्लाइओभर्सहरू बनाउनुपर्छ, एलिभेटेड रोडहरू बनाउनुपर्छ, यो गरेर चाहिँ नि तपाईँको काठमाडौँको चाहिँ भौतिक पूर्वा सडक पूर्वा चाहिँ बढाउनु पर्ने चाहिँ नितान्त आवश्यक छ। हाम्रो मेयर साहबले चाहिँ के भने नि म चाहिँ नि यो पद छोडेर जाँदाखेरि म काठमाडौँमा मेट्रो रेल चलाउँछु भन्नुभएको छ, त्यो कल्पना मात्रै हो कि कुरा मात्रै भन्नुभएको कि साक्षात्कार गर्ने हो त्यो उहाँले 5 वर्षमा, त्यो चाहिँ उहाँ चाहिँ नि एकदम निश्चित हुनु पऱ्यो त्यो कुराहरू। यदि जनताको लागि उहाँले कमिटमेन्ट गरे भने त्यो पुरा गर्नु पऱ्यो र काठमाडौँको सडकलाई अझै व्यवस्थित बनाउनु पऱ्यो, सुरक्षित बनाउनु पऱ्यो र यो चाहिँ नि सडक पनि वृद्धि गर्नु पऱ्यो होइन। र बागमती विष्णुपति ढोबीखोला कोरिडोर जुन चाहिँ छ नि 5-7 वर्षदेखि चाहिँ सुरुवात भएको छ नि, अहिलेसम्म पुरा भएको छैन, कसको दोष, कसले जिम्मा लिने यो?
भनेको मौजुदा अवस्थामा नै अहिलेकै सडकहरूमा चाहिँ खासै त्यत्रो ठुलो अटोमोबाइलको सम्भावना छैन भन्न खोज्नु भएको
छैन भन्ने होइन, अटोमोबाइलको सम्भावना त प्रचुर मात्रामा छ, किन नेपालमा चाहिँ नि आजको दिनमा जनसङ्ख्याको हिसाबले हेर्ने हो भने 7% मात्र चाहिँ तपाईँको मोटरसाइकल युज गरिरहेछ भने 0.75 भनौँ 1%भन्दा कमले चाहिँ नि तपाईँको चारपाङ्रे सवारी साधन चाहिँ प्रयोग गरिरहेछ भने त तपाईँको सम्भावना त प्रचुर मात्रामा छ। त्यो सम्भावनालाई चाहिँ मेटलाइज गर्न पनि त सरकारले इन्फ्रास्ट्रक्चरमा लगानी गर्नु पऱ्यो नि त, आवश्यक हुन्छ। ठिक छ, नेपालको चाहिँ काठमाडौँ बाहेक सहरी क्षेत्र बाहेक अन्य ठाउँमा ग्रामीण सडकहरू बनिरहेछ, निश्चय पनि स्वागतयोग्य कुरा हो। सरकारले जुन ग्रामीण सडकहरू विस्तार गरिरहेछ, विभिन्न क्षेत्रमा सडक विस्तार गरिरहेछ नि, त्यसबाट आजको दिनमा आजभन्दा 10 वर्ष अगाडि हेर्दाखेरि चाहिँ काठमाडौँको चाहिँ नि बागमती अञ्चलमा चाहिँ नि सवारी दर्ता 60-70% हुन्थ्यो भने आजको दिनमा उल्टा भइसकेको छ, 35% काठमाडौँ हुने र काठमाडौँ बाहिर चाहिँ नि बाँकी हुने स्थिति भइसकेको छ। भने मतलब समय त चेन्ज भइसकेको छ, तैपनि काठमाडौँको चाहिँ इन्फ्रास्ट्रक्चर चाहिँ बढाउनु चाहिँ जरुरी छ, किन यहाँको जनघनत्वले गर्दाखेरि र यो महानगरपालिका राजधानीको चारित्रिक गुण पनि त हुनु पऱ्यो नि, जनताले सुविधा पनि पाउनु पऱ्यो नि होइन, त्यसको लागि पनि कार्य चाहिँ हुनुपर्ने जरुरी छ।
अब कुराकानी गरौँ ब्याङ्कहरूले बेला बेलामा अटो मोबाइल क्षेत्रमा चाहिँ लगाउने गरेको ऋणमा चाहिँ अलिकति कडाई गर्छ बेला बेलामा राष्ट्र ब्याङ्कले निर्देशन जारी गरेर, यसले चाहिँ अटो मोबाइल व्यवसायहरूलाई कस्तो असर पार्छ?
यसले त एकदमै प्रत्यक्ष असर पार्छ। अब भनौँ न गत आर्थिक वर्षमा राष्ट्र ब्याङ्कले चाहिँ नि मध्यावधि चाहिँ नि तपाईँको के अरे मौद्रिक नीतिको समीक्षामा चाहिँ नि अटो लोनमा चाहिँ क्याप लगाइदियो, जसले गर्दाखेरि अटोमोबाइलको सेल्स विशेष गरी प्यासेन्जर सेगमेन्ट चाहिँ नि त 25% आयो होइन। त्यो बाहेक चाहिँ कमर्सियल सेगमेन्टको भेहिकल्सहरूमा पनि बिक्रीमा चाहिँ असर पऱ्यो, किनभने नि त्यो समयमा ब्याङ्कसँग चाहिँ नि लिक्विडिटी थिएन अथवा लोनेबल फन्ड थिएन, त्यसको कारणले चाहिँ सवारी साधन घटेको हो। अहिले पछिल्लो पटक चाहिँ नि यो नयाँ आर्थिक मौद्रिक आर्थिक नीति चाहिँ नि घोषणा गरेछ यो आर्थिक वर्षको लागि, त्यसमा चाहिँ 65%सम्म चाहिँ दिने भन्ने किसिममा चाहिँ नि एउटा घोषणा गरेछ, त्यसबाट चाहिँ हिजो चाहिँ आहत भएको व्यवसाय चाहिँ के राहत हुने स्थितिमा चाहिँ आइरहेको छ।
यी बाहेक जस्तो चाहिँ यो क्षेत्रलाई विलासिताका साधन भनेर भन्सार शुल्क पनि त्यति नै धेरै छ, के गर्न सक्यो भनेदेखि यहाँले भने जस्तै अझ अटोमोबाइल्स व्यवसाय चाहिँ फस्टाउन सक्छ, अति आवश्यक हुने वर्गको पनि पहुँच स्थापित हुन सक्ला।
अब मलाई के लाग्छ भने नि यो विषय चाहिँ छ नि सोच र दृष्टिकोण नै हो कि, यो यसमा चाहिँ नि सम्बन्धित निकायले चाहिँ नि सोच र दृष्टिकोण सबभन्दा पहिला परिवर्तन गर्नुपर्छ, र यो परिवर्तन गरेर अटोमोबाइल सेक्टर विलासी हो कि होइन एउटा कुरा होइन। विलासीको सम्बन्धमा म के भन्छु भने आज यो मुलुकमा होइन जनसङ्ख्या वृद्धि यसरी भइरहेछ होइन, तपाईँको चाहिँ काठमाडौँमा हेर्दाखेरि तपाईँको सार्वजनिक सवारी साधनको उचित भरपर्दो होइन उपयुक्त सुरक्षित व्यवस्था छैन, जसले गर्दा जनमानसले चाहिँ आफैले कसरी जोहो गरेर हुन्छ, ऋण गरेर हुन्छ होइन तपाईँको चाहिँ नि सवारी साधन किनेर आफ्नो चाहिँ नि कार्यक्षमता कार्यदक्षता चाहिँ वृद्धि गर्नुपर्ने स्थिति छ। त्यसमा पनि अझै चाहिँ नि प्रत्येक नागरिकको चाहिँ नैसर्गिक अधिकार भनौँ मौलिक अधिकार हो कि स्वच्छन्द रूपमा एक ठाउँबाट अर्को ठाउँमा जानु पाउनुपर्ने। त्यस कारणले सरकारले यसलाई विलासी नसोचेर होइन यसलाई चाहिँ आवश्यकताको वस्तु सोचेर भन्सा दरहरू घटाउनुपर्छ भन्ने हाम्रो माग हो एउटा कुरा हो भने। दोस्रो कुरा कहिलेकाहीँ चाहिँ यसलाई अनप्रोडक्टिभ र प्रोडक्टिभ चाहिँ सेक्टरसँग चाहिँ दाजिन्छ जोडिन्छ होइन तपाईँको उत्पादक हो कि अनुत्पादक हो भनेर चाहिँ प्रश्न गर्छ। यो सवारी साधन माध्यम बनाएर देश समाज व्यक्ति व्यक्ति वस्तु अर्थतन्त्र चाहिँ नि तपाईँको चाहिँ नि के भन्छ उत्पादक बन्छ भन्यो भने त्यो प्रयोग गरेर त्यो साधन चाहिँ नि चाहिँ अनुत्पादक त कसरी हुन्छ। यो भनेको त कस्तो भने नि के अरे तपाईँको के भन्छ यसलाई चाहिँ नि युज एन्ड थ्रो भने जस्तो भयो कि प्रयोग गर्ने अनि फालिदिने भने जस्तो कुरा जस्तो भयो। जुन साधन प्रयोग गरेर चाहिँ नि तपाईँ चाहिँ नि सब चिज मैले अघि भने व्यक्ति देश समाज होइन तपाईँको चाहिँ नि वस्तु चाहिँ नि प्रोडक्टिभ बन्ने त्यो जुन साधन प्रयोग हुन्छ त्यो नन प्रोडक्टिभ बन्ने यो कुरा पनि हुनसक्छ कहिले पनि हुन सक्दैन होइन।
त्यो सबै सवारी साधन अनुत्पादक पनि हुन सक्दैनन् सबै सवारी साधन उत्पादनशील क्षेत्र पनि हुन सक्दैन होइन।
म त 100% प्रोडक्टिभ नै हुन्छ भन्छु मैले किनभने नि म तपाईँलाई इन्डिभिजुअल इफिसियन्सीको कुरा मैले गरेँ नि अहिले आफ्नो कार्यक्षमता र कार्यदक्षताको कुरा गरेँ नि उसले तपाईँ चाहिँ मोटरसाइकल चढ्नुहुन्छ होला तपाईँले तपाईँको कार्यक्षमता र कार्यदक्षता गर्नुभएको छैन प्राप्त गर्नुभएको छ नि होइन र अनि त्यसले कसरी अनुत्पादक भन्ने मैले गाडी चढाएको छु भने कि मैले कार्यक्षमता र कार्यदक्षता मैले वृद्धि गरेको छैन मैले खालि लग्जरी मात्र हो र त्यो गरेको यसरी भनिनु हुन्छ र अर्को कुरा म के भन्छु भने नि तपाईँको यो कुरा यदि गर्ने हो भने सरकारले पब्लिक ट्रान्सपोर्ट चाहिँ व्यवस्था गर्नु पऱ्यो है मैले भने जस्तो भरपर्दो सुरक्षित उपयुक्त हुनु पऱ्यो होइन जसले गर्दाखेरि म पनि पब्लिक ट्रान्सपोर्ट युज गर्न सकौँ। मलाई अस्ति कसैले इन्टरभ्यूले कुनै चाहिँ नि मिडियाको साथी इन्टरभ्यू लिनुभएको थियो तपाईँहरू कहिले पब्लिक ट्रान्सपोर्ट चढ्नुहुन्छ मैले भने त्यही नै हो अहिलेको मेरो उत्तर त्यही नै हो भरपर्दो उपयुक्त सुरक्षित हुनु पऱ्यो होइन त्यो भयो भने हामी पनि चढ्छौँ किनभने नि भारतमै इक्जाम्पल दिन सकिन्छ मेरा मित्रहरू चाहिँ नि व्यवसायिक मित्रहरू चाहिँ नि त्यहाँ चाहिँ नि अफिसबाट गाडी चढेर चाहिँ जानुहुन्छ अनि ट्रेन स्टेसनमा ट्रेन चढेर जानुहुन्छ त्यहाँपछि आएर उहाँ चाहिँ अफिस अगाडि चाहिँ उहाँको अर्को गाडी आउँछ त्यो गाडी चढेर अफिस जानुहुन्छ बेलुकी एवं रीतिले उहाँ फर्कनुहुन्छ त्यो सम्भावना त हामीलाई पनि यदि चाहिँ पब्लिक ट्रान्सपोर्ट चाहिँ नि भरपर्दो उपयुक्त भयो भने सुरक्षित भयो भने हामी त त्यो पनि गर्छौँ नि। त्यसले यो कहिले पनि त्यसलाई अटोमोबाइललाई चाहिँ यो बिला यो र विलासी र के अरे यो चाहिँ नि तपाईँ प्रोडक्टिभ अनप्रोडक्टिभ भनेर तपाईँ वर्गीकरण गर्न सक्नुहुन्न किनभने यसले त हामी छ नि तपाईँको सवारी साधन बेचिरहेको छैनौँ कि हामी मोबिलिटी बेचिरहेछौँ बुझ्नु यसले चाहिँ देशलाई समाजलाई व्यक्ति व्यक्तिलाई वस्तु वस्तुलाई चाहिँ नि तपाईँको छ नि चलायमान बनाएको छ मोबिलिटी गराइरहेछौँ हामीले। त्यस कारणले यो मोबिलिटी हुने चिजलाई तपाईँको त्यही चक्का गुडेर चाहिँ नि देश अर्थतन्त्र गुड्छ सबै गुड्छ समाज पनि गुड्छ देश पनि गुड्छ व्यक्ति पनि गुड्छ तपाईँको वस्तु पनि गुड्छ समग्र देशै गुड्छ भन्यो भने त्यसैबाट चाहिँ इकोनोमिक इन्डिकेटर माथि माथि जान्छ भन्यो भने यसलाई चाहिँ अनप्रोडक्टिभ कसरी भन्ने यो कदापि हुन सक्दैन यो हामी मान्न सक्ने स्थिति चाहिँ छैन।
तर अनप्रोडक्टिभ होइन भनेर भन्ने मात्र भन्दा पनि राज्यलाई पनि त घसघस्याउनु पर्यो अहिले जति पनि गाडीहरू भित्रिरहेका छन् यसलाई विलासिताका साधनको दर्जामा राखेर नै त्यति धेरै भन्सार महसुल लगाइएको छ यसको पुनरावलोकन गर्नका लागि नाडा अटोमोबाइल्सले चाहिँ के गरिरहेको छ।
नाडाले त यो छ नि म यसलाई कसरी पनि भन्छु भने तपाईँले चाहिँ विलासीको परिभाषाबाट ल्याउनु भयो सरकार चाहिँ राजस्वमुखी भएर चाहिँ यसमा भन्सार दर बढी राखिरहेछ भन्छु राजस्वको अचूक चाहिँ नि के भन्छ एउटा चाहिँ नि होस् क्षेत्र जुन क्षेत्रमा प्रिडिक्ट गरेको कहिले पनि घट्दैन भन्छ होइन त्यसले अचूक यो चाहिँ नि क्षेत्र भए हुनाले यो क्षेत्रलाई चाहिँ चलाउनुहुन्न यो घटाउनुहुन्न भन्ने किसिममा चाहिँ नि ग्रसित हो कि जस्तो लाग्छ मलाई राजस्वमुखी भएर राजस्वको सोचमा चाहिँ यो चाहिँ नि यसमा बढी उयो गरिरहेको जस्तो लाग्छ। विलासी भन्ने शब्द आजभन्दा चाहिँ 5-10 वर्ष अगाडि भने जस्तो लाग्छ सरकारको परिभाषामा र यो अनप्रोडक्टिभ र प्रोडक्टिभ चाहिँ अस्ति अटो लोनमा क्याप लगाउँदाखेरि कुरा आयो तर एउटा कुरा के छ भने त्यो बेला चाहिँ राष्ट्र ब्याङ्क र चाहिँ नि तपाईँको अर्थ मन्त्रालयसँग चाहिँ यही विषयमा कुरा गर्दाखेरि उहाँहरू त्यसमा चाहिँ हामीले भनेका छैनौँ भनेर डकुमेन्टेसनमा काहीँ पनि लेखिया छैन मिडियामा लेखिएको थियो तर डकुमेन्टेसनमा राष्ट्र ब्याङ्कमा अर्थ मन्त्रालय काहीँ डकुमेन्टेसनमा त्यो चाहिँ देखिँदैन र उहाँहरूले हामीले भनेका छैनौँ भन्नुहुन्छ उहाँहरूको भनाइ के थियो भने त्यो बेला तत्कालीन अवस्थामा के अरे तपाईँको लिक्विडिटी क्राइसिस छ, लोनेबल फन्ड ब्याङ्कसँग छैन र त्यस कारणले गर्दा अटोमोबाइल सेक्टरमा पनि अलिकति केही लगानी बढी भएको छ। त्यसलाई अहिलेको समयमा चाहिँ नि हामीले क्याप लगाउनु बाहेक अर्को विकल्प छैन।
तर देखिएन लेखिएन भनेदेखि त भन्सार महसुल त कम गराउनु पर्यो नि होइन र?
त्यो गराउनलाई त हामीले बारम्बार सरकारसँग घजघचाइरहेछौँ, हामीले गर्न सक्ने के हो र? हामी व्यवसायीले गर्न सक्छ, सरकारलाई त तपाईँको चाहिँ नि हामीले अप्रोच गरिदिने हो नि, घजघचाउने काम नै गर्ने हो नि, बुझाउनै खोज्ने हो नि, होइन? तर मैले भने राजस्व सबभन्दा कुरा अहिले चाहिँ राजस्वको मुख्य स्रोत भएको हुनाले त्यो क्षेत्रलाई नचलाउने भन्ने किसिममा सरकारको मानसिकता, ब्युरोक्रेसीको मानसिकता हो कि जस्तो लाग्छ मलाई।
यदि यसलाई साँच्चीकै वर्गीकरण गरेर ल कुनै चाहिँ अनप्रोडक्टिभ नै रहेछ अरे, अनप्रोडक्टिभ यो प्रोडक्टिभ यो भनेर वर्गीकरण गरेर त्यही अनुसार भन्सार महसुल लगाउन सकिने त्यस्तो सम्भावना हुँदैन, त्यसरी घजघचाउन सकिने सम्भावना हुँदैन राज्यका निकायहरूसँग?
हामी अटोमोबाइल व्यवसायको हिसाबले हेर्दाखेरि चाहिँ नि कुन प्रोडक्टिभ कुन अनप्रोडक्टिभ भन्न सक्ने चाहिँ नि छ नि, हाम्रो चाहिँ नि हिसाबले शब्द कसै छैन भन्छु। सबै प्रडक्ट चाहिँ नि उसै छ, प्रोडक्टिभै छ, 100% प्रडक्ट छ। कुनैले चाहिँ नि
कति भन्ने मात्र हो,
कतिको भन्दाखेरि पनि छ नि, मोटरसाइकल चढ्नुहुन्छ, मोटरसाइकल चढेर इन्डिभिजुअल चाहिँ नि तपाईँ इफिसियन्सी बढाउँछ होइन तपाईँको, भन्यो भने तपाईँलाई कसरी अनप्रोडक्टिभ भन्ने मैले उसलाई? तपाईँको गाडी चढ्छ, गाडीमा पनि त प्रोडक्टिभ गर्छ नि, मैले गरेको छैन होइन, मेरो प्रोडक्टिभिटी छैन, मेरो इफिसियन्सी बढेको छैन होइन, म सुरक्षित भएको छुइनँ, यो कुराहरू छ। अब तपाईँलाई कमर्सियल भेहिकल त्यो त कुरै गर्नु परेन यहाँलाई, भने मतलब कुनै पनि उसले अनप्रोडक्टिभ भयो भने भन्न सकिँदैन, भन्न सक्ने ठाउँै छैन। म त त्यसलाई अटोमोबाइललाई यो चाहिँ नि वर्गीकरण गरेर प्रोडक्टिभ र अनप्रोडक्टिभ भन्न सक्ने अवस्था हुँदै हुँदैन भन्छु म।
ककसले के गऱ्यौँ भनेदेखि अझ यसको क्षेत्र बृहत्तर हुन्छ, अटोमोबाइल्स व्यवसाय पनि फस्टाउँछ र राज्यको चाहिँ यहाँले विकासको कुरा गर्नुभयो अघि पनि, जहाँनिर सडक पुगेका हुन्छन्, जहाँ यातायात पुगेको हुन्छ त्यहाँ विकासको बाटो पनि अवश्य खुल्छ, यो सबै कुरालाई चाहिँ योगदान पुर्याउन सकिएला।
अब म के भन्छु भने सबभन्दा कुरा त सरकारले चाहिँ इन्फ्रास्ट्रक्चरमा लगानी गर्नुपर्छ है। जस्तो काठमाडौँ जस्तो सहरमा आज जनघनत्व बढिरहेको छ, त्यो जनघनत्व बढेको अनुसार चाहिँ नि रिक्वायरमेन्ट चाहिँ नि तपाईँको चाहिँ नि इन्फ्रास्ट्रक्चर बनाउनुपर्छ पहिला, त्यसले गर्दा अवसर अझै बढ्छ होइन, एउटा कुरा त्यो छ भने पनि दोस्रो कुरा चाहिँ नि छ नि सवारी साधन होइन चाहिँ नि चाहिँमा चाहिँ नि छ नि सर्वसाधारणको सुलभ पहुँच बनाइदिनुपर्छ, त्यसको लागि भन्सार घटाइदिनुपर्छ। सबैको मौलिक अधिकारको कुरा हो, नैसर्गिक अधिकारको कुरा हो, त्यसको लागि सुलभ बनाइदिन सरकारले भन्सार सहुलियत के घटाइदिनु नै पर्छ, किन विश्वमा नभएको सबभन्दा महँगो भन्सार दर छ, यो घटाउनै पर्छ भन्ने कुराहरू हो हाम्रो होइन। यो गर्यो भने पनि अटोमोबाइल इन्डस्ट्रीको चाहिँ तपाईँको अझै बिजनेस बढ्छ, र अब अहिले एसेम्ब्लिङ इन्डस्ट्रीको कुराहरू आइरहेछ होइन, केही साथीहरू एसेम्ब्लिङ इन्डस्ट्री अगाडि बढाउने पक्षमा अगाडि राख्नु भएको छ होइन। भन्यो भने मात्रै मोटरसाइकलको लागि इकोनोमिक स्केल छ नेपालमा, तर चार पाङ्रे सवारी साधनको लागि अलिकति इकोनोमिक स्केल पुगेको छैन। इकोनोमिक स्केल बढाउनको लागि पनि यहाँ चाहिँ अटोमोबाइल बिजनेस चाहिँ बढ्नुपर्ने जरुरी छ, र मैले प्रचुर मात्राको सम्भावना भने अघि नै भने 7% र 0.7%ले मात्र चाहिँ सवारी साधनमा पहुँच भएको भनेर भनिहालेँ मैले होइन, यो हिसाबले सम्भावना प्रचुर छ। त्यस कारणले अर्को कुरा चाहिँ इकोनोमिक स्केल ल्याएर चाहिँ नेपालमा चाहिँ अटोमोबाइलको चाहिँ नि एसेम्ब्लिङ इन्डस्ट्रिजबाट सुरु भएर अन्तगत्व चाहिँ तपाईँको चाहिँ नि प्रोडक्सनै सुरु गर्ने चाहिँ नि को वातावरण बनाउनु पर्ने चाहिँ नि वातावरण सरकारले बनाइदिनुपर्छ।
प्रोडक्सनको सम्भावना
छ भोलिको फ्युचरमा छ सम्भावना, तर सरकारले चाहिँ नि त्यसको लागि प्याकेजको रूपमा चाहिँ प्रोग्राम चाहिँ ल्याउनुपर्छ।
जस्तो
मोटरसाइकल त एसेम्ब्लिङ सुरु भयो नि, आज भइसकेको छ नि होइन उद्योग तपाईँको, अब बिस्तारै चाहिँ नि त्यो मोटरसाइकल चाहिँ नि तपाईँको अहिले चाहिँ धेरै जस्तो कम्पोनेन्ट बाहिरबाट आयात गरेर आएको छ, तर क्रमबद्ध रूपमा त्यो मोटरसाइकलको एसेम्ब्लिङ इन्डस्ट्रीले विभिन्न सहायक उद्योगहरू उसलाई चाहिने कम्पोनेन्ट इन्डस्ट्रीहरू खुल्न जाने हुनाले त्यसले गर्दा नेपालमा व्यापार तपाईँको विविधीकरण हुने, औद्योगिकरणमा बढ्ने, त्यस्तै चाहिँ नि तपाईँको चाहिँ नि रोजगार बढ्ने, अन्तर्गत सरकारलाई चाहिँ राजस्व वृद्धि हुने स्थिति चाहिँ हुन्छ। यो परिस्थितिको परिकल्पना गरेर अगाडि गयो भने देशले जनताले व्यवसायीले पनि छ नि एउटा विन विन सिचुएसन हुने चाहिँ सिचुएसन आउँछ।
हामीलाई यो अटोमोबाइल्स व्यवसायको क्षेत्रको सम्भावना र सरकारले गर्नुपर्ने दायित्वको कुरा समेत उठाइदिनु भएकोमा अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठज्यू यहाँलाई धन्यवाद।
धन्यवाद मलाई पनि यहाँहरूले चाहिँ नाडा अटो सो 2017 चाहिँ अवसरमा चाहिँ नि नाडा अटो सो बारे अटोमोबाइल सेक्टरको बारेमा जानकारी दिन जुन अवसर प्रदान गर्नुभयो यसको लागि धन्यवाद।
सुन्नुभयो अटोमोबाइल डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठसँग अटोमोबाइलको सम्भावना र राज्यको दायित्वका विषयमा कुराकानी गर्दै हामीसँग विजय मोटर्स प्रालीका महाप्रबन्धक रविन्द्र राउतसँग नेपालमा जापानिज गाडीको प्रयोग यसको विशेषता लगायतका विषयमा गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी काठमाडौँको भ्रिकुटी मण्डपमा चलिरहेको नाडा अटो शोमा राखिएका विभिन्न ब्रान्डका गाडीको विशेषता, अटोमोबाइल व्यवसायको सम्भावना र चुनौतीका विषयमा कुराकानी गरिरहेका छौं। अब कुरा गरौं जापानिज गाडी सुबारूको आधिकारिक विक्रेता विजय मोटर्स प्रालीका महाप्रबन्धक रविन्द्र राउतसँग। नाडा अटो शोले चाहिँ खास गरी अटोमोबाइल व्यापारका लागि कस्तो अवसरको सृजना गर्छ यहाँहरूलाई?
यो एउटा चाहिँ प्लेटफर्म हो हाम्रोमा नेपालमा। अब बाटो भइसकेपछि मोबिलिटीको लागि गाडी चाहिन्छ, सुविधा भनौँ कि त्यो आवश्यकता पनि हो। अब त्यसमा चाहिँ अब यो अहिले अटो सो हुँदाखेरि चाहिँ नेपालमा कुन कुन गाडीहरू छन्, यो गाडी के हो, यसको विशेषता के हो, यसले कति दिन्छ, कस्तो रोडको लागि सुइटेबल, यो विभिन्न जानकारीको उद्देश्य बोकेको हुन्छ होइन। त्यो हुँदाखेरि चाहिँ यो कन्ज्युमरहरूले अनि फेरि यसमा प्राइसिङ कम्पिटिसन पनि हुन्छ। अहिले दसैँको मौका हो, सबैले उपहार एउटा अफरहरू लिएर आएका हुन्छन्। त्यो हुँदाखेरि कन्ज्युमर्सको लागि यो राम्रो हो, इन्फर्मेसन हो नि, एउटा सूचना हो, राम्रो कुरो हो यो।
कस्तो अफर राख्नु भएको छ यहाँहरूले चाहिँ?
हामीले चाहिँ हाम्रो गाडीहरूमा 9 लाखसम्मको डिस्काउन्ट अफर गरेका छौँ, किनभने अहिले राम्रो मौका हो, किनभने यन पनि अहिले अलिकता स्टेबल छ। त्यो हुँदाखेरि गाडीमा पनि हामीले ग्राहकलाई सक्दो र दसैँको मौका पारेर एकदम हदैसम्मको हामीले खुलेर डिस्काउन्ट गरेर अफर गरेका छौँ।
जापानिज गाडीहरूमा कस्तो छ आकर्षण ग्राहकको चाहिँ?
अब जापानिज गाडी त संसारको सुप्रसिद्ध गाडी हो जापानिजमा। त्यसमाथि पनि हाम्रो ब्रान्डै भन्न पर्दाखेरि चाहिँ यो हामी चाहिँ एकदम सुप्रसिद्ध दुई तिनवटा गाडीसँग मात्रै हामी कम्पेयर गर्छौँ, प्रतिस्पर्धा गर्छौँ। अरू हामी प्रतिस्पर्धा गर्दैनौँ। अझै नेपालकोमा भन्दाखेरि त त्यो गाडीहरू भित्रिसकेको छैन, हामी मात्रै छौँ, हाम्रोमा कम्पिटिसन नै छैन। प्राइस वाइज कस्टमरले चाहिँ भन्ला ए यो गाडीसँग चाहिँ होला भनेर, तर हाम्रो कम्पिटिसन भने सुबारू भनेको सेफेस्ट गाडी हो, एकदम सुरक्षित गाड़ी हो, जसमा एबिएस इबिडीदेखि लिएर सबै जडान गरिएको छ र यसको चाहिँ बक्सर इन्जिन छ र ग्राउन्ड क्लियरेन्स हाई भएर संसारमा एकदमै सेफेस्ट गाडीमा सुबारू ब्रान्ड पर्छ। त्यही भएर हामीलाई चाहिँ ग्राउन्ड क्लियरेन्सको हिसाब र सेफेस्ट गाडी भएर गाडी बुझेकाहरूले जो विदेशमा गएका छन् बुझेका छन् उनीहरूले त यो गाडी नै आएर लिन्छन्, छान्छन्, लिन्छन्।
खास गरी ग्राहकहरू नेपालको सडकको अवस्थिति हेरेर त्यही अनुरूपका गाडी आफ्नो क्रय शक्ति पनि हेर्छन् र सुरक्षासँग सम्बन्धित यहाँले भने जस्तै गरी यी तिनैवटा कुराहरू कुन कुन कुरा चाहिँ एकदमै राम्रो छ यहाँको यो जापानिज गाडीमा यस्ता फिचर्सहरू?
जापानिज त अहिले ब्रान्डै यसको राम्रो भयो, सुप्रसिद्ध ब्रान्ड हो होइन, मान्छे त्यसले ढुक्क हुन्छन्, एउटा नाम ठुलो कुरो भयो। त्यसमाथि यो नामसँगै यो जोडिएको के छ भने सुरक्षित गाडी भनेर, संसारको सबैभन्दा सुरक्षित गाडी, नपल्टिने गाडी भने सुबारू हो दोस्रो नम्बर। तेस्रो नम्बर हाम्रो जस्तो खाल्टी खुल्टी अफ रोडको लागि 220 ग्राउन्ड क्लियरेन्स छ हाम्रो जुनै पनि गाडीमा। 220 ग्राउन्ड क्लियरेन्स भनेको हदै, त्यो पनि मिनिमम ग्राउन्ड क्लियरेन्स हाम्रो 220 हो, किनभने यसमा सेल्फ लेभलाइजर छ, जति वेट राखे पनि 220 को 220 ग्राउन्ड क्लियरेन्स हुन्छ। ठुल्ठुला खाल्डामा पनि यो सजिलै जान सक्छ। अनि यसमा चाहिँ अर्को 360 डिग्री आइसाइट छ भने तपाईँले कुनै पनि ठाउँबाट तपाईँलाई गाडीमा ड्राइभरलाई छेकिँदैन, त्यो पनि सुरक्षित हो होइन। त्यो कुरा हुँदाखेरि अनि मान्छेले सुरक्षित गाडी र विश्व प्रसिद्ध भनिसकेपछि प्राइसमा चाहिँ ए त्यति भएपछि त मूल्य चुकाउँछन् मान्छेले, त्यो गाडी खोज्न आउँछन्। मूल्य भन्दा पनि त्यो कुराहरू ठुलो कुरा मान्छेले सम्झिन्छन्।
मान्छेले नियमित मेन्टेनेन्स पनि चाहन्छन्, त्यसका लागि नेपालमै यहाँको गाडी बनाउने
त्यस प्रकारका मेन्टेनेन्स गर्ने ठाउँहरू अनि यसका बिग्रँदाखेरि पार्ट पुर्जाहरू सहजै उपलब्ध हुन्छन्?
यो हो, गाडी चाहिँ अब चल्ने भएर यो डेफिनेटली ठोकेपछि त गाडी बनाउनै पर्छ, इन्जिन पनि बिग्रिन्छ। सेफेस्ट भएर हामी सुरक्षित त हुन सक्छौँ, तर एक्सिडेन्ट भइसकेपछि गाडी बनाउनु पर्छ हो। त्यस्तो अवस्थामा हामीसँग एक्सिडेन्टल पार्ट्सहरू हुन्छ र तुरुन्तै बन्छ, र नर्मल सर्भिसिङ एक्सिडेन्ट नभएको खण्डमा यो अहिलेसम्म युरोपमा के भनिन्छ भने 100 वर्ष भइसक्यो अहिलेसम्म सुबारुको इन्जिन खोल्नु परेको छैन। यो सुबारुको इन्जिन भने झन्डै झन्डै नम्बरी सुन बराबरको हो, बुझ्नेलाई थाहा छ यो गाडी अहिलेसम्म इन्जिन खोल्न पर्दैन भनेपछि सेफ गाडी भयो। र रेगुलर मेन्टेनेन्स भनेको यसको 10,000 किलोमिटरमा एकचोटि सर्भिसिङ गर्ने हो, 7,075 सयमा तपाईँको फुल सेन्थेटिक इन्जिन ऑयल हालिकन 10,000 किलोमिटरसम्म चल्छ भनेपछि मेन्टेनेन्स कस्ट 1 वर्ष या 10,000 किलोमिटर जुन अगाडि आउँछ त्यस तब सर्भिसिङ हुन्छ। त्यो भनेपछि अरू कम्पेयरमा, अरू गाडीको कम्पेरिजनमा यो त मेन्टेनेन्स एकदम सस्तो छ।
अहिलेसम्म त हामीले सुबारुको गाडीको विशेषताका बारेमा कुराकानी गऱ्यौँ, अब समग्रमा नेपालमा यस्ता गाडीहरूको सम्भावनाको कुराकानी गरौँ। नेपालमा केही सडकहरू बन्ने क्रममा पनि छन्, खास गरी ग्रामीण सडकहरू पनि बनिरहेका छन्। यसरी सडक विस्तारसँगै अटोमोबाइल्सको बजार कस्तो देख्नुहुन्छ?
अब यो सडक जब सडक बन्छ डेफिनेटली हेर्नुहोस्, कुहिएको ठाउँमा आफै ब्याक्टेरिया भाइरसहरू आफै किटाणुहरू निस्किन्छ। त्यस्तै हो सडक भने पनि त्यो बजार विस्तार हो, त्यो चाहिँ समृद्ध हुने चाहिँ आधार हो। हेर्नु सडक भने त्यो कसैले विदेशी एनजिओ आइएनजिओले केही ल्याइदिनु पर्छ, सडक ल्याइदिएपछि बजार अवश्य हुन्छ। बजार भइसकेपछि सडक भइसकेपछि गाडी पक्कै आउँछ, मान्छेलाई सुविधा जान्छ चाहिन्छ, मान्छे ढुवानी गर्नुपर्छ, मान्छेलाई आवत जावत गर्नुपर्छ, त्यो हुन्छ। त्यो भइकन पनि अब जब बाटो जान्छ तब नराम्रो बाटो छ भने पनि सुबारु त यो गाडीहरू समग्रमा सबै गाडीहरू जान्छन्। अब कुनै कुनै गाडीहरू जान नसक्ने अवस्था हुन्छ होइन, तर गाडी समग्रमा गाडीहरू चाहिँ त्यो ठाउँमा जान्छन् र बजार विस्तार हुन्छ। बजार विस्तार हुने बित्तिकै मान्छेहरूको इकोनोमिक एक्टिभिटी बढ्छ, क्रय शक्ति बढ्छ, त्यो हुने बित्तिकै मान्छेलाई अलिकता लग्जरी भन्ने चाहिन्छ, अलिकता कन्भिनियन्स भन्ने कुराहरू चाहिन्छ। त्यो भएपछि त यो सुफुर्त रूपमा आउने कुराहरू नै हुन्ने।
तर अहिलेसम्म राज्यले चाहिँ यसलाई अति आवश्यकताभित्र नराखेर विलासितका साधनभित्र राखेर हेरिएको छ, जसका कारण सरको भन्सार शुल्क त्यसै गरी घरिघरि यहाँहरूलाई ब्याङ्कको ऋण पनि प्राप्त गर्न नसक्ने अवस्थामा पुर्याउँछ है। यस्तो अवस्थाले बजार विस्तार गर्नका लागि अर्थात् यस क्षेत्रको प्रवर्धनका लागि कस्तो समस्या आउँछ?
ए समस्या त आउँछ, जस्तै हामीले यो नकार्दैनौँ हो, सरकार देश चलाउनु पर्यो, सरकारलाई राजस्व पनि चाहिन्छ, र सबैभन्दा राजस्व धेरै लिने भने चाहिँ यो गाडीमै हो। 240-45% रोड ट्याक्स सबै भन्सारदेखि सबै पर्छ, त्यो चाहिँ एउटा राम्रो होइन। राज्यले के गर्नु पऱ्यो भने ठिक छ, गाडीको प्रकृति हेरेर जस्तै दुर्गम ठाउँमा जाने गाडीहरू पब्लिकका गाडीहरूलाई भन्सार सस्तो गरिदिनुपर्छ, लग्जरीलाई केही महँगो गर्न स्वाभाविक हो, किनभने त्यो लग्जरी छ भने त डेफिनेटली मान्छेले पैसा बेसी पनि तर्छ। तर त्यो निमुखा जनताको लागि मोबिलिटीको लागि त्यो एक ठाउँबाट अर्को ठाउँमा जानलाई जुन यो भन्सार अहिले तोकिएको छ त्यो चाहिँ के वास्तविक हिसाबमा त्यो गोरुलाई चाहिँ दाउनी गर्दाखेरि जति निचरिन्छ नि त्यही देखिने यही भयो मोबिलिटी, गाडीमा छल्न पनि कसैले सक्दैनन्। भनेपछि यसमा लगाएपछि सरकारको सजिलै राजस्व आउँछ, अरू ट्याक्स नेटवर्क सरकारले हेर्न पर्ने त्यो नहेर्ने, सजिलोबाट कुनबाट आउँछ भन्दा योबाट यति एउटा गाडी बिक्री भयो भने यति आउँछ भन्छन्, प्रक्षेपण गर्छन्, त्यो अनुसारले त्यो अनुसारले चाहिँ राम्रो होइन। तर जब बाटो जान्छ तब निमुखा जनताको लागि होइन, र साना जुन लग्जरी नभएका गाडी जुन आवश्यकता हो त्यसमा चाहिँ सरकारले गम्भीर ध्यान दिएर यसमा ध्यान दिएर ट्याक्सका कुराहरू पनि सुलभ दिँदाखेरि राम्रो हो। सरकारको पोलिसिजहरू चेन्ज गर्दा सरकारको नि आफ्नै मोनिटरी फिस्कल पोलिसी, इम्पोर्ट एक्सपोर्ट, यो सबै कुरा सूचाङ्कहरूले उहाँहरूले हेर्ने हो होइन। अब यसलाई चाहिँ जस्तै लग्जरी गाडीहरू चाहिँ ल अनप्रोडक्टिभ सेक्टर भए पनि तर पब्लिक भेहिकल्सहरू आवश्यक, अहिले एउटा परिवार जो चाहिँ डिसेन्ट राम्रै पैसा कमाउँछन् उनीहरूको लागि केही राहत दिँदाखेरि सरकारलाई पनि सरकारको पनि राम्रो जाने थियो मेसेज जान्थ्यो हैन यो गरी गरिराछ भनेर र जस्तै भन्नुस् न बैंकले चाहिँ अहिले नदिदाखेरि व्यापारीहरुलाई त डेफिनेटली त्यसले अलिकता घाटा चाहिँ परेको होला महसुस भएको होला किनभने उहाँहरुलाई चाहिँ इयरली टार्गेट लिएको हुन्छ त्यो अनुसारले मगाइरा हुन्छ र यो पोलिसीजहरुले गर्दाखेरि चाहिँ उहाँहरुले झिकाउन पाउनु भएन भने या त्यही अनुसारले बेच्न पाउनु भएन भने उहाँहरुको होल्डिङ कस्टहरु या गाडी नबिक्री भएर स्टक कस्टहरु बढ्छ जसले ब्याजहरु बढ्छ उहाँहरुलाई अलिकता असर पर्छ र यो बिजनेस इन्भायरनमेन्ट भन्या त यसले मल्टिप्लायर इफेक्ट ल्याउने कुरा हो जब यो एउटा बिजनेस चल्छ भन्नुस् न यसले हामी जस्तो कर्मचारीले तलब पाउँछौ हाम्रो बच्चाहरु पढ्छन् बच्चाहरुले स्कूलले फीस पाउँछ हैन बजारमा हामीले किन्न सक्छौ यो त मल्टिप्लायर इफेक्ट हो तर केही केही हदसम्म हेर्ने त कुरा ठिकै छ हैन तर समग्रमा त्यसरी चाहिँ होल सिस्टमलाई अटो सेक्टरलाई नै एकदम चाहिँ यति पर्सेंट भनेर त्यो तोक्नु चाहिँ त्यो चाहिँ एकदम हाम्रो सूक्ष्म हाम्रो मूल्यांकन भएन त्यसलाई अलि गम्भीर हिसाबले कुनलाई गर्नुपर्ने कुनलाई नगर्नुपर्ने कुनलाई गर्दाखेरि के हुन्छ भनेर त्यो चाहिँ अलि होल व्यवसाय भन्दा पनि त्यो त्यसो हेर्दाखेरि चाहिँ राम्रो हुन्छ भन्ने हाम्रो सुझाव
भनेको अटोमोबाइल्सलाई पनि वर्गीकरण गरेर कुन चाहिँ लग्जरियस हो कुन चाहिँ अति आवश्यक हो भन्ने हिसाबले
हजुर कुन चाहिँ लग्जरी हो कुन चाहिँ बेसिक नेसेसिटी पनि छ नि त अहिले हैन अब अरबौं रुपैयाँ करोडौं रुपैयाँ पर्ने लग्जरी पनि होला हैन तर कति चारपाङ्रे सानो सस्ता गाडीहरु जुन बेसिक नीड पनि हुन्छ अहिलेको लागि हैन किनभने सरकारसँग हाम्रो मास मुभमेन्टको लागि गतिलो एउटा साधन स्रोत छैन त्यो भएपछि प्रत्येक व्यक्तिले एउटा राम्रै कमाउने भन्नु न राम्रै कमाउने परिवारका चार पाँच जनाले कमाउने परिवारले त डेफिनेटली खोज्छ नि पैसा भइसकेपछि खोज्छ त्यसमा उहाँहरूलाई चाहिँ त्यति सुविधा दिँदाखेरि चाहिँ त्यही भएर त्यो क्याटेगोराइज गर्यो भने धेरै राम्रो हुन्थ्यो भन्ने मेरो सुझाव
नेपाल जस्तो ठाउँ जहाँ कुनै समय गाडी मान्छे र बोकेर ल्याएका तस्विरहरू हामी नै हेरिरहेका छौँ अहिले त्यस्तो रहेछ कुनै समय अहिले विभिन्न ब्रान्डका विभिन्न देशका गाडीहरू गुड्छन् नेपालकै सडकहरूमा कुनै दिन यस्तो आउँछ नेपालमै गाडी बनाएको नेपालीले नै बनाएको गाडी गुडाउने
त्यो चाहिँ के भन्छ भने जब बजार हुन्छ जब मार्केट ठुलो देख्छ व्यवसायले जहिले पनि अपर्च्युनिटीहरू हेर्या हुन्छ त्यो अनुसारले नै उद्योग त आउँछ तर त्यो उद्योग आउनलाई अझै सरकारले चाह्यो भने नीतिहरू चाहिँ हाम्रो सरकारको नीति चाहिँ कस्तो छ भने समय सापेक्ष छैन जे सजिलो लाग्यो कर्मचारीलाई त्यति अलि ग्राउन्ड रियालिटी हेर्नुभन्दा पनि सजिलो सजिलो कुरा हेर्छन् जुन चाहिँ ट्याक्स नेटवर्क बढ्न पर्ने हो सबैलाई ट्याक्सको घेरामा ल्याउनु पर्ने हो सबैलाई ब्याङ्किङ क्षेत्रमा ल्याउनु पर्ने हो त्यो कुरो गर्यो भने त डेफिनेटली सरकारको ट्याक्सहरू पनि बढ्छ त्यो भइसकेपछि मान्छेहरूको इन्कमहरू पनि देखिन्छ मान्छेहरूको आय स्तर पनि सबै वृद्धि हुन्छ देश पनि विकास हुन्छ अनि त्यो भइसकेपछि महिनामा मान्नुहोस् न हामीले एउटा आकलन गरेको महिनामा तपाईँको हिँडै एउटा ब्रान्डको गाडी 200 भन्दा बेसी बिक्री गर्न सक्नेले एउटा चाहिँ हामीले हिसाब हेरेका थियौँ उसले यहाँ नेपालमा एउटा उद्योग ल्याउन सक्छ गाडीको तर त्यही अनुसारले सरकारले पनि त्यही नीति अवलम्बन गरेर पार्ट पूर्जामा अन्त शुल्कमा केही केही हेरिदियो भने त डेफिनेटली बिजनेस फर्म्सहरू त सकारात्मक भएर आउँछन् र म्यानुफ्याक्चर हुनलाई त केही समय नै लाग्दैन नि त्यो त सरकारले हेर्ने सरकारको मनको कुरो हो कसरी गति बढाउने सरकारको हातमा छ जनताको हातमा होइन तर सरकारले सूक्ष्म हिसाबले तथ्याङ्क सूचाङ्क हेरेर हामी कुन मार्गमा जाँदैछौँ हाम्रो के हो भविष्य त्यो चाहिँ आफ्नो गोल मिसन भिजन चाहिँ एउटा डिटरमाइन गरेर अगाडि चाहिँ हिँड्नु पऱ्यो कि त्यो चाहिँ ब्युरोक्रेसीले सरकारलाई दिएर सरकारले त्यो गर्नुपर्ने हो तर यहाँ छैन यहाँ त एकदम हामी त पुरानो हचुवाको तालमा छ कि हाम्रो बजेट पनि सबै हचुवाको तालमा केही नै त्यस्तो छैन त्यो चाहिँ हेर्नुपर्ने मेरो सुझाव पनि त्यही छ सरकारलाई ब्युरोक्रेसीलाई हेर्नलाई पनि किनभने इकोनोमी बढ्ने भने नै बजारले हो बजार भने नै सरकारलाई पाल्ने बजारले हो किनभने ट्याक्स दिने सरकारलाई बजारले हो र सबै अहिले चाहिँ भन्नु न अहिले त लुकाउनु पर्ने कुरो केही पनि छैन धेरै कुराहरू त अब सरकारले पनि परिमार्जित गर्दै पहिला भन्सारमा 80 कोटादेखि लिएर अहिले त अब एक्जिम कोड ल्याउने व्यवस्था गरिरहेछ त्यो भने नै ट्याक्सले समात्ने ठाउँहरू हो होइन त्यसरी त्यो कुराहरू ल्याइसकेपछि त बजार जति विस्तार गर्यो जति खर्च गर्यो त्यति चलायमान त्यति वृद्धि भएर जाने त्यति अगाडि बढ्ने हो नि त। यो त केही केही गाह्रो ठुल्ने कुरै होइन।
हरेक वर्ष नेपालभित्र नै गाडीको संख्या हेर्ने हो भने प्रतिशत हेर्ने हो भने लगभग 14-15% बढिरहेको रहेछ। गत वर्ष मात्र गत आर्थिक वर्षमा मात्र हेर्ने हो भने पनि 3,59,000 चाहिँ गाडीहरू भित्रिएका रहेछन्, सवारी साधन भित्रिएका रहेछन्। सरकारले के कुरामा अझ पुनरावलोकन गर्यो भने यसलाई अझ वृद्धि गर्न सकिएला?
डेफिनेटली यसले रोजगारीको सृजना गर्छ, किनभने यसमा हेर्नुहोस् गाडी चलिसकेपछि डिजेल पेट्रोल आउनु पर्यो, लुब्रिकेन्ट्स आउनु पर्यो, स्पेयर पार्ट्स आउनु पर्यो। भनेपछि अहिले हाम्रो अटो व्यवसायीहरूले भन्नुहुन्छ झन्नै 30% हाम्रो कन्ट्रिब्युसन छ होइन राजस्वमा, भनेपछि यत्रो ठुलो कन्ट्रिब्युसन छ। त्यो अनुसारले सडक सञ्जाल विस्तार गरिदिनु पर्ने होइन, सुविधा हिसाबले मास पिपुललाई मोबिलिटीको एउटा त्यो दिगो दिने हो भने त जब तपाईँले मैले अघि भने नि जब बाटो बन्छ आफै व्यापारी हुन्छन्, तपाईँ किसान व्यापारी हुन्छ, आलु उसले बेच्न थाल्छ ती मार्केट बन्छ, त्यो हो नि त। त्यो भइसकेपछि त यो आफै बढेर जाने कुरो हो होइन।
नेपालमा जापानिज गाडीको प्रयोग, विस्तार हुँदै गरेको सडक सञ्जालले बढाएको अटोमोबाइल व्यवसाय र अटोमोबाइल व्यवसायको चाहना लगायतका विषयमा जापानिज गाडी सुबारूको अधिकृत विक्रेता विजय मोटर्स प्रालीका महाप्रबन्धक रविन्द्र राउतसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिँदो नेपालको समय सकिनै लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्टसँगै पिटी रोप्सन विदा हुन्छु। नमस्कार।